قدرت اللہ شہاب کی کتاب شہاب نامہ، ترتیب، اقبال جرم صفحہ نمبر 7، جموں میں پلیگ صفحہ نمبر 15، نندہ بس سروس صفحہ نمبر 25، چمکور صاحب صفحہ نمبر 35، راج گرو کا خالصہ باقی رہے نہ کو صفحہ نمبر 51، مہاراجہ ہری سنگھ کے ساتھ چائے صفحہ نمبر 69، چندراوتی صفحہ نمبر 79، آئی سی ایس میں داخلہ صفحہ نمبر 91، صاحب بنیا اور میں صفحہ نمبر 99، باغلپور اور ہندو مسلم فسادات صفحہ نمبر 109، ایس ڈی او صفحہ نمبر 127، نندی گرام اور لارڈ ویول صفحہ نمبر 143، بملہ کماری کی بے چین روح صفحہ نمبر 157، پاکستان کا مطلب کیا صفحہ نمبر 173، سادگی مسلم کی دیکھ صفحہ نمبر 193، کراچی کی طوطا کہانی صفحہ نمبر 201، کچھ یا خدا کے بارے میں صفحہ نمبر 213، محمد حسن عسکری کا خط صفحہ نمبر 215، یا خدا اور اس کا دیباچہ صفحہ نمبر 219، نظر خوش گزرے صفحہ نمبر 231، آزاد کشمیر صفحہ نمبر 233، صلہ شہید صفحہ نمبر 287، ڈپٹی کمشنر کی ڈائری صفحہ نمبر 299، چناب رنگ صفحہ نمبر 303، چارج صفحہ نمبر 307، دردون خانہ صفحہ نمبر 313، الیکشن 319، اب مجھے رہبروں نے گھیرا ہے صفحہ نمبر 325، رپورٹ پٹواری مفصل ہے صفحہ نمبر 329، جس کھیت سے دہقان کو میسر نہ ہو روزی صفحہ نمبر 333، گھر پیر کا بجلی کے چراغوں سے ہے روشن صفحہ نمبر 337، ڈسٹرکٹ بورڈ صفحہ نمبر 341، علی بخش صفحہ نمبر 345، ملاقاتی صفحہ نمبر 349، تبادلہ صفحہ نمبر 367، ہالینڈ میں حج کی نیت صفحہ نمبر 371، یورپ کے صوفی صفحہ نمبر 379، تو ابھی راہ گزر میں ہے صفحہ نمبر 387، سراب منزل صفحہ نمبر 409، جھوٹ فریب فراڈ اور ہرس کی دلدل صفحہ نمبر 423، گورنر جنرل ملک غلام محمد صفحہ نمبر 433، سکندر مرزا کا عروج و زوال صفحہ نمبر 465، جنرل ایوب خان کی اٹھان صفحہ نمبر 487، صدر ایوب اصلاحات اور بیوروکریسی صفحہ نمبر 507، صدر ایوب اور ادیب صفحہ نمبر 513، صدر ایوب اور صحافت صفحہ نمبر 553، نیشنل پریس ٹرسٹ صفحہ نمبر 569، ایوب خان اور معاشیات صفحہ نمبر 577، صدر ایوب اور سیاستدان صفحہ نمبر 593، صدر ایوب اور طلبہ صفحہ نمبر 609، صدر ایوب اور پاکستان کی خارجہ پالیسی صفحہ نمبر 619، ماں جی کی وفات صفحہ نمبر 685، ماں جی اردو کا ایک زندہ کارنامہ صفحہ نمبر 687، صدر ایوب کا زوال صفحہ نمبر 693، روزگار سفیر صفحہ نمبر 713، سی ایس پی سے استعفیٰ 731، یونیسکو صفحہ نمبر 749، عفت صفحہ نمبر 763، پاکستان کا مستقبل صفحہ نمبر 777، چھوٹا منہ بڑی بات صفحہ نمبر 783۔ پہلا حصہ، اقبال جرم صفحہ نمبر 7۔ 9 جون 1938 سے میں نے باقاعدہ ایک ڈائری لکھنے کی طرح ڈالی۔ یہ روایتی روز نامچے کی صورت میں نہ تھی، بلکہ میں نے اپنے ایک خود خاصہ شارٹ ہینڈ مختصر نویسی میں ہر اس واقعے یا حوال کو نوٹ کرنا شروع کر دیا جو میرے نزدیک کسی خاص اثر یا اہمیت کے حامل تھے۔ رفتہ رفتہ یہ میری عادت ثانیہ بن گئی۔ ایک روز میں نے اپنے ان کاغذات کا پلندہ ابن انشا کو دکھایا تو وہ بہت ہنسا۔ میری مختصر نویسی میں درج کی ہوئی کوئی بات تو اس کے پلے نہ پڑی، لیکن یہ ضرور پوچھا کہ 9 جون کی تاریخ سے یہ ڈائری شروع کرنے میں کیا راز ہے۔ اس وقت تو میں نے اسے کچھ نہ بتایا، البتہ جو صاحب اس کتاب کا آخری باب چھوٹا منہ بڑی بات پڑھنے کا بوجھ برداشت کر لیں گے ان پر اس تاریخ کی حقیقت از خود منکشف ہو جائے گی۔ کچھ عرصے بعد ابن انشاء ایک مہلک بیماری میں مبتلا ہو کر علاج کی غرض سے لندن چلا گیا۔ اس کی وفات سے 2-2.5 ماہ قبل میں اسے ملنے لندن گیا۔ ये हमारी आखिरी मुलाकात थी। एक रोज़ अचानक इब्ने इंशा ने किसी कदर मजाहिया अंदाज में अपनी ज़िंदगी का जायज़ा लेना शुरू कर दिया और फिर संजीदा होकर कहने लगे कि अगर किसी तरकीब से उसे दोबारा दुनियावी ज़िंदगी मिल जाए तो वो उसे किस तरह गुजारना चाहेगा। उसकी तशन्न तकमील तमन्नाओं आरज़ुओं और अमंगों की तफसील इतनी तवील थी कि इसे सुनाते सुनाते आधी रात बीत गई। उसके बाद उसने मुझसे पूछा कि अगर तुम्हें दोबारा ज़िंदगी नसीब हो तो उसे किस तरह बसर करना चाहोगे। मैंने मुख्तसर जवाब दिया कि बहुत सी कांज फहमियों कमज़ोरियों ख़ताकारियों और गफलतों की इसलाह करके मैं दूसरी ज़िंदगी में मजबूरी तौर पर वैसे ही गुजारना चाहूँगा जैसे कि मौजूदा ज़िंदगी गुजार रहा हूँ। ये सुनकर इब्ने इंशा चुकन्ना हो गया और कागज़ पेंसिल हाथ में लेकर स्कूल मास्टर की तरह हुक्म दिया, वजूहात बयान करो तफसील से। मैं खुद एहतसाबी की कुदाल से अपना अंदर और बाहर कुरेद कुरेद कर बोलता रहा और इब्ने इंशा SHO की तरह FIR के तौर पर मेरा बयान लिखता रहा। इसके हाथ की लिखी हुई फरिश्त ये थी, दीन के बारे में मैं कभी किसी शक शुबा या तजब्बब में गिरफ्तार नहीं हुआ। दीन के मतलब मेरा इलम महदूद और अमल महदूद तर है। इसके बावजूद अल्लाह ताला ने अपनी बेनियाजी से मुझे इस्लाम की बाज़ झलकियों की नेमत से महरूम नहीं रखा। एक दूर उफ्तादा पसमानदा और सादा माहौल से निकलकर मैंने अपने ज़माने की सबसे बड़ी सिविल सर्विस के मुकाबले के इम्तिहान में हिस्सा लिया और अल्लाह ने मुझे कामयाबी अता फरमाई। सर्विस के दौरान मैंने कभी अपनी पोस्टिंग या ट्रांसफ़र के लिए किसी किस्म की कोशिश सिफारिश या खुशामद से काम नहीं लिया। उसके बावजूद मुझे अच्छे से उदा नसीब होता रहा। मुलाजमत के दौरान मैंने दनस्ता तौर पर किसी को नुकसान नहीं पहुंचाया। अपनी जायज़ तनख्वाह के अलावा मैंने कभी किसी हकूमत से माली या ज़रई अराजी या प्लाट वगैरह की शक्ल में कोई फ़ायदा नहीं उठाया। एक बार सरबराह ममलकत ने मुझे 8 मरबा ज़मीन का इनाम देने की पेशकश की। जब मैंने उसे कबूल ना किया तो उन्होंने किस कदर नाराज़गी से इसकी वजह पूछी। मैंने इन्हें यकीन दिलाया कि इंसान को अंजाम का 2-2.5 गज़ ज़मीन की ज़रूरत होती है और वो हर कस नाकस को कहीं ना कहीं मिल ही जाती है। मुलाजमत के दौरान मैंने अपना काम ईमानदारी और बेखौफी से किया। इसकी पदाश में 4 बार इस्तीफ़ा देने की नौबत आई। चौथी बार बाद इस खराबी बिस्यार मंजूर तो हो गया लेकिन मेरी पेंशन और प्रोविडेंट फंड गलबन सजा के तौर पर 3 बरस तक रुके रहे। मुझे यह तसल्ली है कि मिर्ज़ा असदुल्ला खान गालिब जैसी अजीम हस्ती के साथ मेरी बस यही एक कदर मुश्तरक है कि दोनों को अपनी अपनी पेंशन के हसूल में यकसम मुश्किलात का सामना करना पड़ा। वो 3 बरस खासी तंग दस्ती का ज़माना था लेकिन खुदा का शुक्र है कि किसी इंसान के सामने दस्ते सवाल दराज करने की नौबत नहीं आई। मैं खुद किसी का दुश्मन नहीं हूँ और ना किसी और को अपना दुश्मन ही समझता हूँ। पहली बात तो यकीनी है, दूसरी तखमीनी। दूसरों के दिल का हवाल तो फ़कत अल्लाह ही जानता है। इंसान के दरमियान बाहमी तलुकात में वक्तन फवक्तन रंजिशें कुदरतें नफ़रतें और तनाज़े पैदा होना एक फितरती अमल है। मैं इन कमज़ोरियों से हरगिज़ मुबर्रा नहीं लेकिन मैंने रंजिशों कुदरतों और तनाज़ों को हमेशा आर्जी और दोस्तियों और मोहब्बतों को हमेशा दायमी समझा है। मैं इस बात पर यकीन रखता हूँ कि किसी की पीठ पीछे वही बात की जाए जो उसके मुंह पर दोहराई जा सके। इस असूल को पूरी तरह निभा तो नहीं सका लेकिन किसी हद तक इस पर अमल करने की तौफीक नसीब होती रही। मैंने अपने खिलाफ तनकीद या अल्ज़ाम तराशी को बर्दाश्त करना सीखा है और इसके जवाब में मैं तज़हीक या तरदीद करने से ग्रेज किया है। अलबत्ता बजा या बेजा तारीफ सुनकर दिल खुश हो जाया करता है। रफ्ता रफ्ता इसकी कमज़ोरी पर काबू पाने की कोशिश जारी रखी। अल्लाह का शुक्र है कि अब बंदे के लिए मदा व जूम दोनों यकसा हैं। मैं कभी फ्रस्ट्रेट मायूस या बोर नहीं हुआ। तन्हाई के एहसास ने मुझे कभी नहीं सताया। मैं अकेले में ज़्यादा खुश रहता हूँ। खुशकिस्मती से मुझे ऐसे दोस्तों की रफाकत नसीब हुई जिनका अपना अपना रंग और अपनी अपनी शख्सियत है। मसलन इब्ने इंशा, मुमताज़ मुफ्ती, बानो कुदसिया, इशफाक अहमद, वासफ अली वासफ साहब, जमीलुद्दीन आली, रियाज अनवर, इसार राही, मसूद खद्दरपोश, इब्न अल हसन बरनी, इजाज़ बटालवी, अयूब बख्श अवान वगैरह, ये सब अपने अपने मैदान के मुनफरद शहसवार हैं। बहमी मोहब्बत, खलूस, एहतराम और एतमाद के अलावा हमारे दरमियान और कोई ख़ास कदर مشترک یا مقصیت نہیں. اس کے باوجود ہر زمانے میں ہمارے تعلقات میں نہ کوئی کجی آئی ہے اور نہ ہی کوئی کمی پیدا ہوئی ہے. خاص طور پر ممتاز مفتی انتہائی ذکی حس، ضدی، بے باک اور شدت اور حدت پسند تخلیق کار ہیں. کسی وجہ سے میری کوئی حرکت انہی پسند آ گئی اور انہوں نے بیٹھے بٹھائے ایسی عقیدت کا روغ پال لیا کہ میرے چہرے پر مشک کفور سے مہکتی ہوئی ہنائی داڑھی چسپاں کر کے میرے سر پر دستار فضیلت باندھی اور سبز پوشوں کا پر اسرار جامعہ پہنا کر اپنی سدا بہار تحریروں کے دوش پر مجھے ایسی مسند پر لا بٹھایا جس کا میں اہل تھا. نہ خواہش مند اس عمل سے ان کو تو کوئی فائدہ نہ پہنچا، البتہ میرے لیے وہ ایک طرح کے مرشد کا کام دے گئے. ان کی وجہ سے میں صراط مستقیم پر ثابت قدم رہنے اور بھی زیادہ مستعد ہو گیا تاکہ ممتاز مفتی کی عقیدت کے ابگینوں کو ٹھیس نہ لگے. بظاہر میرا نفس تو بہت پھولا لیکن اندر ہی اندر عرق کے ندامت میں گوتے کھاتا رہا، کیونکہ من انم کے من دانم میں نے دنیا بھر کے درجنوں سربراہان مملکت، وزیر اعظم اور بادشاہوں کو کئی کئی مرتبہ کافی قریب سے دیکھا ہے، لیکن میں کسی سے مرغوب نہیں ہوا اور نہ کسی میں مجھے اس کی عظمت کا نشان ہی نظر آیا جو جھنگ شہر میں شہید روڈ کے فٹ پاتھ پر پھٹے پرانے جوتے گاندنے والے موچی میں دکھائی دیا تھا. اس طرح کی زندگی گزارنے کے علاوہ مجھے اور کیا چاہیے؟ اب تو بس یہی جی چاہتا ہے. ہر تمنا دل سے رخصت ہو گئی، اب تو آ جا، اب تو خلوت ہو گئی. ابن انشا نے اپنے ہاتھ سے لکھی ہوئی یہ فہرست میرے حوالے کی اور وصیت کی، اپنی ڈائری کی خفیہ نویسی کو بے نقاب کرو اور دل جمی سے ایک کتاب لکھو. میں تو اسے پڑھنے کے لیے زندہ نہ رہوں گا لیکن یہ میری روح خوش ہوگی. حامی تو میں نے بھر لی لیکن جب قلم اٹھایا تو ایک شدید الجھن میں گرفتار ہو گیا. مجھے احساس تھا کہ میں نے زندگی بھر کوئی ایسا تیر نہیں مارا جس پر شیخیاں بھگار کر اپنے منہ میاں مٹھو بن کر ادب کے میدان میں ایک برخود غلط تیس مارخہ بننے کی کوشش کروں. کیا لکھوں، کیسے لکھوں؟ اس شچو پنج میں کئی برس گزر گئے. رفتہ رفتہ میرے دماغ کی تاریخ سرنگ میں روشنی کے کچھ آثار نمودار ہونا شروع ہوئے اور فیصلہ کیا کہ جن واقعات، مشاہدات اور تجربات نے مجھے متاثر کیا ہے ان کی روداد بے کم و کاست بیان کر دوں. اس کے علاوہ یہ امر بھی مد نظر رہا کہ بعض غلط فہمیوں اور مفروضوں کی بنا پر میرے ماتھے پر کچھ ایسے کلنگ کے ٹیکے لگ چکے ہیں جن کا حقیقت سے دور کا بھی واسطہ نہیں. مثلا میرے محترم اور مہربان بزرگ ابو الاثر حفیظ جلندری نے اسی شاعرانہ موڈ میں یہ کہہ دیا، جب کہیں انقلاب ہوتا ہے قدرت اللہ شہاب ہوتا ہے. اس شعر کا بہت چرچا ہوا اور یہ تاثر دے گیا کہ وطن عزیز میں انقلاب کی آڑ میں جتنی غیر جمہوری کاروائیاں ہوتی رہی ہیں ان سب میں میرا کچھ نہ کچھ ہاتھ تھا. حقیقت یہ ہے کہ 24 اکتوبر 1954 کو جب گورنر جنرل غلام محمد نے سب سے پہلے اسمبلیاں توڑ کر امریت کا ڈول ڈالا، اس وقت میں پنجاب کی صوبائی حکومت کے متحد لاہور میں ڈائریکٹر آف انڈسٹریز کے طور پر متعین تھا. اس واقعے کے ساتھ 8 روز بعد مجھے اچانک گورنر جنرل کا سیکرٹری مقرر کر دیا گیا. اس کی وجہ مجھے اب تک معلوم نہیں. اس وقت تک ملک غلام محمد سے میری کوئی نہ کوئی ذاتی شناسائی تھی، نہ کوئی رابطہ تھا. اکتوبر 1958 میں جب اسکندر مرزا اور کمانڈر ان چیف ایوب خان کا مارشلہ نافذ ہوا، اس وقت 20 ستمبر سے میں جناح ہسپتال کراچی میں عارضہ قلب کے علاج کے لیے داخل تھا. اکتوبر کے شروع میں ہسپتال سے گھر آ گیا. ڈاکٹروں کا حکم تھا کہ مزید 2 ہفتے دفتر نہ جاؤں اور گھر پر ہی مکمل آرام کروں. مارشلہ لگنے کی خبر مجھے پہلی بار کرنل مجید ملک نے رات کے 12 بجے گھر پر ٹیلی فون کر کے سنائی. وہ ان دنوں مرکز میں پرنسپل انفارمیشن آفیسر تھے. دوسرے مارشلہ کی سازش جنرل محمد جائیا اور ان کے ایک مخصوص ٹولے تک محدود تھی. پورے 10 روز میں اسلام آباد کے مرکزی سیکٹریٹ میں بیکار بیٹھا مکھیاں مارتا رہا. چند دنوں بعد اس دھاندلی پر ہلکا سا احتجاج کر کے میں بیوی بچے سمیت بیرون ملک چلا گیا اور ملازمت سے استعفیٰ دے دیا. تیسرے مارشل لا کے وقت میں اسلام آباد میں گوشہ نشینی کی زندگی کا لطف اٹھا رہا تھا۔ اقتدار میں آنے کے 35 روز بعد مجھے اچانک جنرل محمد ضیاء الحق کی خدمت میں حاضر ہونے کا حکم ملا۔ رمضان شریف کے دن تھے، تراویح کے بعد رات کے تقریباً 11 بجے میں آرمی ہاؤس پہنچا۔ اس وقت جنرل صاحب اپنے ڈرائنگ روم میں مولانا ظفر الحق انصاری کے ساتھ مصروف گفتگو تھے۔ اس سے فارغ ہو کر وہ میری طرف متوجہ ہوئے۔ جنرل صاحب بڑی شفقت سے پیش آئے اور فرمایا، ملک کے اس نازک مرحلے میں ہمیں تجربہ کار کارکنوں کی ضرورت ہے۔ میری خواہش ہے کہ کل سے تم وزارت تعلیم کا کام سنبھال لو۔ یہ سن کر میرے پاؤں تلے سے زمین نکل گئی۔ میں نے معذرت کرتے ہوئے عرض کیا، جناب اب مجھ میں کام کرنے کی سکت باقی نہیں رہی، کچھ تو ضعیف العمری کا تقاضا ہے، کچھ ریٹائرڈ زندگی نے آرام پسندی کی عادت بڑھا دی ہے۔ اس کے علاوہ میں کچھ عرصہ کے لیے لندن جا کر اپنے دوست ابن انشا کی عیادت کرنا چاہتا ہوں۔ جنرل صاحب مسکراتے رہے اور فرمایا، کوئی بات نہیں، ضرور جاؤ۔ وزارت تعلیم کے سیکرٹری ڈاکٹر محمد اجمل چند روز میں یونیسکو کی کسی تعلیمی کانفرنس کے لیے جنیوا جا رہے ہیں۔ میں تمہیں ان کے ساتھ ایک ڈیلیگیٹ کی حیثیت سے بھیج رہا ہوں، وہاں سے لندن بھی ہو آنا، واپسی پر پھر بات ہوگی۔ میں نے اس وقفہ کو غنیمت سمجھا اور ڈاکٹر اجمل کے ساتھ پہلے جنیوا اور پھر لندن چلا گیا۔ ہم کچھ روز ابن انشا کے ہاں ٹھہر کر واپس اسلام آباد آ گیا۔ میں اس خوش فہمی میں مبتلا تھا کہ میری ٹال مٹول پہچان کر اب وزارت تعلیم میں کام کرنے کی بات آئی گئی ہوگی، لیکن میرے کئی عزیزوں اور دوستوں نے جو فوج میں ملازم تھے مطلع کیا کہ جی ایچ کیو کے افسروں کی ایک میٹنگ سے خطاب کرتے ہوئے جنرل ضیاء الحق نے میرا نام لے کر بتایا کہ انہوں نے شعبہ تعلیم کے لیے مجھے منتخب کر رکھا ہے۔ اس کے علاوہ کویت سے میرے ایک درینہ دوست کا مبارکباد کا خط آیا کہ مشرق وسطی کے دورے پر کسی مقام پر پاکستانیوں کے ایک مجمع میں تقریر کرتے ہوئے جنرل صاحب نے پھر یہی بات دہرائی۔ مجھے تشویش تو ضرور لاحق ہوئی، لیکن میں خاموشی سے کان لپیٹ کر اسلام آباد میں بیٹھا رہا۔ اس دوران چیف مارشل ایڈمنسٹریٹر اور جنرل صدر مملکت جنرل محمد ضیاء الحق کو اپنی مرضی کے دوسرے 9 رتن مل گئے تھے۔ میں اس کا تہ دل سے شکر گزار ہوں کہ انہوں نے نہ تو اس موضوع پر پھر کوئی بات چھیڑی اور نہ کسی قسم کی ناراضگی کا ہی اظہار کیا۔ اگر خدا نہ خواستہ میں لالچ میں آ کر یہ پیشکش قبول کر لیتا تو مجھے یقین ہے کہ 90 روز کے مارشلہ کو 8.5 سال تک طول دینے کا سہرا بھی اسی خاص سار کے سار باندھا جاتا۔ صدر ایوب کے زمانے میں جب انہوں نے جگہ جگہ عام جلسوں میں سوال لو جواب کا سلسلہ شروع کیا تو میرے دوست سید محمد جعفری نے اپنے مخصوص اور منفرد رنگ میں یہ پھکتی اڑائی، یہ سوال و جواب کیا کہنا، صدر عالی جناب کیا کہنا، کیا سکھایا ہے، کیا پڑھایا ہے، قدرت اللہ شہاب کیا کہنا۔ سید محمد جعفری بڑے بلند پایا اور حل دل عزیز شاعر تھے۔ ان کے نام کی وجہ سے یہ شعر بہت سے حلقوں میں زبان زد عام کو خاص ہو گیا۔ اس شہرت نے یہ ظلم ڈھایا کہ ہر کوئی سمجھنے لگا کہ صدر ایوب میرے اشارے پر ناچتے ہیں اور میں ان کا ہر فیصلہ میرے مشوروں کا مرہون منت ہے۔ چنانچہ جب رائٹرز گلڈ قائم ہوا تو سب تو کچھ نے یہی سمجھا کہ میں نے ترپ چال چال کر ادیبوں اور دانشوروں کے تمام انڈے صدر ایوب کی جھولی میں ڈال دیے ہیں۔ سرکاری درباری حلقوں کو بس ضد تھی کہ صدر ایوب کے اعتماد کا فائدہ اٹھا کر یہ ادارہ سرخوں کی کمین گاہ کے طور پر استعمال ہو رہا ہے۔ جب پاکستان ٹائمز اور امروز اور لیلو نہار پر حکومت نے زبردستی اپنا قبضہ جمایا، اسے بھی میرے ذہن رسا کا نتیجہ قرار دیا گیا۔ 1963 کے بدنام زمانہ پریس اینڈ پبلیکیشنز آرڈیننس کا نفاذ بھی میرے ہی کھاتے میں ڈالا گیا۔ علی حضہ القیاس، مجھے توقع تھی کہ صحافی برادری جو بڑے بڑے سکوپ لے اڑنے میں مہارت رکھتی ہے، اس میں کوئی صاحب دل میرے سر تھوپے ہوئے الزامات کی تحقیق اور تفشیش کرنے کی زحمت بھی اٹھائے گا۔ یہ امید نقش براب ثابت ہوئی۔ الٹا بھیڑ چال کی صورت میں بہت سے حضرات بلا چون چڑاں یہی الزامات دھراتے رہے۔ اس صورتحال کے پیش نظر یہ کتاب لکھنے کا ارادہ اور بھی پختہ ہو گیا۔ اس کا مقصد اپنی بریت اور معصومیت کا ڈھول پیٹ کر نمبر بڑھانا نہیں، فقط حقائق کے ریکارڈ کو صاف کرنا مقصود ہے۔ اس کتاب میں واقعات سب صحیح ہیں، لیکن اسلوب میرا بیان ہے۔ جہاں کہیں میں نے کوئی نتائج اخذ کیے ہیں یا کوئی رائے دی ہے، ان کا ذمہ دار بھی میں ہی ہوں۔ ان سے بعض کو اتفاق ہو سکتا ہے، بعض کو اختلاف، دونوں صورتیں میرے لیے برابر ہیں۔ اپنی کنج فہمیوں یا خام خیالیوں کی اصلاح کرنے میں میری نہ کوئی رکاوٹ نہ بنے گی، بلکہ خوش دلی سے اظہار تشکر میں میرا ہاتھ بٹائے گی۔ کچھ صاحبان کو گلہ ہے کہ جو واقعات چٹخارے لے لے کر میں اب سنا رہا ہوں، اس وقت کیوں خاموش رہا جب یہ سب کچھ وقوع پذیر ہو رہا تھا۔ میں ایک مثالی بیوروکریٹ تو نہیں، لیکن قدرے اچھا بیوروکریٹ ضرور رہا ہوں۔ اچھا بیوروکریٹ بننے کے لیے چند اصولی شرائط لازمی ہیں۔ ایک تو یہ کہ جب کسی معاملے میں اس کا مشورہ طلب کیا جائے تو اس پر اپنی بے لاگ رائے کا بے خوفی سے اظہار کرے۔ اگر اس کی رائے کے مطابق فیصلہ ہو گیا تو فیبا، بصورت دیگر اگر اس کی رائے یا مرضی کے خلاف فیصلہ ہوا ہو تو اچھے بیوروکریٹ کے سامنے صرف دو ہی رستے ہوتے ہیں، ایک یہ کہ فیصلہ اس کی خواہش کے مطابق ہو یا مخالف، اس کا فرض ہے کہ وہ سر تسلیم خم کر کے اس پر دیانتداری سے عمل درآمد کرے۔ بصورت دیگر استعفیٰ دینے پر ہمت چست کرے اور ملازمت چھوڑ کر جو جی چاہے کہے سنیں۔ اپنی سروس کے دوران میں ان دونوں رستوں پر چلا ہوں، پہلے پر زیادہ، دوسرے پر کم۔ میرے کمزور ضمیر نے مجھے فقط 4 بار استعفیٰ پیش کرنے پر آمادہ کیا۔ 4th بار جب میرا استعفیٰ منظور ہوا، اس وقت میری ملازمت کے 7-8 برس باقی تھے۔ میں اسے اپنا کمال تو نہیں سمجھتا جس پر میں اتراتا پھر ہوں، لیکن مطمئن ضرور ہوں ریٹائرمنٹ کے بعد ہر سرکاری ملازم کو حق حاصل ہے کہ وطن کے دفاع اور سالمیت کے اسٹیٹ سیکرٹس، امور ریاست کے راز فاش کیے بغیر وہ اپنے مشاہدات اور تجربات کو آزادی کے ساتھ بیان کرے۔ میں نے اسی موقف کو اپنا کر یہ کتاب لکھی ہے، دنیا بھر میں بھی یہی چلن رائج ہے۔ اس میں کئی اہم واقعات تشنع اظہار رہ گئے ہیں، مثلا بنگلہ دیش کے قیام کا پس منظر، عوامل اور عواقب، یا ذوالفقار علی بھٹو کے 5 سالہ دور حکومت، اور جنرل ضیاء الحق کے 8.5 برس کا مارشلہ۔ یہ موضوعات اتنے اہم اور دور رس ہیں کہ ان میں سے ہر ایک پر پوری کتاب لکھی جا سکتی ہے۔ ان ادوار میں میرے پاس ایسا کوئی ذریعہ نہ تھا کہ کسی حکومت یا حکمران کے بارے میں اندرون خانہ کی باتیں معلوم کر سکوں۔ اگرچہ میں نے حمود الرحمان کمیشن رپورٹ پڑھی ہوئی ہے، لیکن کسی وجہ سے حکومت نے آج تک اسے ایک انتہائی خفیہ راز کے طور پر چھپا رکھا ہے۔ اس رپورٹ کی روشنی میں کوئی بات لکھنا ایک سول سرونٹ کے ضابطۂ کردار کے منافی ہوگا۔ میں نے زندگی بھر کبھی اس ضابطہ کی خلاف ورزی نہیں کی۔ ان وجوہات کی بنا پر میں نے ان موضوعات پر قلم اٹھانے سے گریز کیا ہے۔ میں امید رکھتا ہوں کہ کسی وقت کوئی اہل دل ان ادوار کے حوال کو قلم بند کرنے کا ضرور حق ادا کرے گا۔ اس کتاب کا مقصد کسی فرد کی جان بوجھ کر کردار کشی، بت کشنی یا بت تراشی کرنا نہیں ہے۔ جو لوگ تاریخ کا حصہ بن جاتے ہیں، ان کی ذات انفرادی نہیں رہتی بلکہ اپنی طرز کا ایک ادارہ بن جاتی ہے۔ تاریخ کی سرچ لائٹ نہایت تیز اور بے رحم ہوتی ہے۔ ان کشواؤں کی روشنی میں ہر شخص اور ادارے کے حقیقی خود و خال سامنے آ جاتے ہیں۔ ان کی خود و خال کی لطافت یا ثقافت کا ذمہ دار مصنف ہے، نہ کہ تصنیف۔ یہ تو محض ان افراد کے ذاتی صفاتی ظاہری یا باطنی کردار کا عکس ہے جو اپنے اپنے زمانے میں زندگی کے اسٹیج پر اچھا یا برا پارٹ ادا کرنے کے بعد زندہ ہیں یا مر چکے ہیں۔ دونوں صورتوں میں میں کسی معذرت کا طلبگار نہیں۔ میں نے حقائق کو انتہائی احتیاط سے ممکنہ حد تک اسی رنگ میں پیش کرنے کی کوشش کی ہے جس رنگ میں وہ مجھے نظر آئے ہیں۔ ہر طرح کی احتیاط کے باوجود انسان خطا کا پتلا ہے، اور اس کی بصیرت اور بصارت دونوں دھندلا سکتے ہیں۔ اسی لیے میں حتمی طور پر اپنی پارسائی یا معصومیت کا دعویٰ کرنے سے بھی معذور ہوں، اور اللہ تعالیٰ کی شان توابی، ستاری، غفاری اور بے نیازی کا سہارا لے کر ان تمام جرائم کا اقرار کرتا ہوں جن کا مجھے علم ہے اور جن کا مجھے علم نہیں۔ محترمہ ادا جعفری نے اسلام آباد میں ایک گھریلو قسم کی ادبی تنظیم سلسلہ کے نام سے قائم کر رکھی تھی۔ انہوں نے مجھ پر ایسا دباؤ ڈالا کہ مجھے اس تنظیم کے ماہانہ اجلاس میں شہاب نامہ کا ایک باب سنانا پڑتا تھا۔ جب وہ کراچی چلی گئیں تو محترمہ نثار عزیز بٹ نے بھی یہی سلسلہ جاری رکھا۔ اس کتاب کے ابتدائی چند باب انہی محفلوں کے لیے لکھے گئے۔ اس سے میرا سست رفتار قلم کسی قدر تیزی سے رواں ہو گیا۔ سلسلہ بند ہونے کے بعد جوان سال ادیبوں کی ایک ایسی ہی تنظیم رابطہ نے میری اسی طرح مدد کی۔ حلقۂ ارباب ذوق اسلام آباد نے مجھے اپنی چند نشستوں میں اس کتاب کے کچھ باب سنانے کی دعوت دی۔ ان نشستوں میں پرانی اور نئی نسل کے ان ہونہار ادیبوں کی تنقید و تعریف اور بحث و مباحثہ نے میری رہنمائی کی۔ اس طرح مجھے اپنی تحریر میں بہت سی سہولتوں کا کرنے کا موقع نصیب ہوا۔
نیپا، کراچی اور پشاور میں بھی مجھے کچھ باپ سنانے کا موقع ملا۔ ان اداروں میں تربیت پانے والے سینئر سرکاری افسران کا رد عمل میرے بہت کام آیا۔ سیارہ، ڈائجسٹ، محاصر، دستاویز، نیاد دور اور تخلیقی ادب جیسے رسالوں میں میرے کچھ باب شائع ہوئے۔ انہیں پڑھ کر بہت سے قارئین نے اپنے خطوں سے میری ہمت بڑھائی۔ ان میں کچھ خطوط ایسے قد آور ادیبوں کی جانب سے بھی تھے جن کی قدر افزائی میرے لیے باعث افتخار ہے۔ اس کتاب کا پورا مسودہ ممتاز مفتی، بانو قدسیہ اور اشفاق احمد نے حروف بحروف پڑھ کر اپنی مثبت تجاویز سے قدم قدم پر رہنمائی فرمائی ہے۔ ان سب اداروں، رسائل اور احباب کا لفظی شکریہ ادا کر کے میں ایک فرسودہ رسم دہرانا نہیں چاہتا۔ میرا دل ہی جانتا ہے کہ میں ان سب کا اس قدر ممنون و احسان ہوں۔ اللہ تعالیٰ ان سب کو خوش اور خوشحال رکھے۔ قدرت اللہ شہاب۔ جموں میں پلیگ، صفحہ نمبر 15۔ گرمیوں کا موسم تھا اور جموں شہر میں تعاون کی وبا بڑی شدت سے پھوٹی ہوئی تھی۔ اکبر اسلامیہ ہائی اسکول میں چوتھی جماعت کے کلاس روم کی صفائی کا کام میرے ذمہ تھا۔ ایک روز چھٹی کے بعد جب میں اکیلا کمرے کی صفائی کر رہا تھا تو ایک ڈیسک کے نیچے ایک مرا ہوا چوہا پڑا ملا۔ میں نے اسے دم سے پکڑ کر اٹھایا اور باہر لا کر اسے زور سے ہوا میں گھمایا اور سڑک کے کنارے جھاڑیوں میں پھینک دیا۔ یہ دیکھ کر لال دین زور سے پھنکارا اور اپنی لنگڑی ٹانگ سیٹتا ہوا دور کھڑا ہو کر زور زور سے چلانے لگا۔ لال دین ہمارے اسکول کا واحد چپراسی تھا۔ وہ گھنٹی بھی بجاتا تھا، لڑکوں کو پانی بھی پلاتا اور چھابڑی لگا کر بسکٹ اور باسی پکوڑے بھی بیچا کرتا تھا۔ ارے بدبخت، لال دین چلا رہا تھا، یہ تو پلیگ کا چوہا تھا، اسے ہاتھ کیوں لگایا؟ اب خود بھی مرو گے، ہمیں بھی مارو گے۔ اپنی لاٹھی پر ٹیک لگا کر کھڑے ہی کھڑے لال دین نے پلیگ کے مرض پر ایک مفصل تقریر کر ڈالی۔ پہلے تیز بخار چڑھے گا، پھر تعاون کی گلٹی نمودار ہوگی، رفتہ رفتہ وہ مکئی کے بھٹے جتنی بڑی ہو جائے گی، جسم سرخ سوج کر کپا ہو جائے گا، ناک منہ اور کان سے خون ٹپکے گا، گلٹی سے پیپ بہے گی اور چار پانچ دنوں میں اللہ اللہ خیر صلاح ہو جائے گی۔ چند روز بعد میں ریزیڈنسی روڈ پر گھوم رہا تھا کہ اچانک ایک تیز چوہا تیز تیز بھاگتا ہوا سڑک پر آیا۔ کچھ دیر رک کر وہ شرابیوں کی طرح جھوم جھوم کر لڑکھڑایا، دو چار بار زمین پر لوٹ لگائی اور پھر دھپ سے اوندے منہ لیٹ گیا۔ میں نے پاس جا کر اسے پاؤں سے ہلایا تو وہ مر چکا تھا۔ بے خیالی میں میں نے اسے دم سے پکڑا اور اٹھا کر سڑک کے کنارے ڈال دیا۔ چند راہگیر جو دور کھڑے یہ تماشا دیکھ رہے تھے پکار پکار کر کہنے لگے، پلیگ کا چوہا، پلیگ کا چوہا، گھر جا کر جلدی نہاؤ ورنہ گلٹی نکل آئے گی۔ ان لوگوں نے بھی پلیگ کی جملہ علامات پر حسب توفیق روشنی ڈالی اور میرے علم میں خاطر خواہ اضافہ کیا۔ ان دنوں جموں شہر میں ہر روز 10-10-15-15 لوگ تعاون سے مرتے تھے۔ گلی کوچوں میں چاروں طرف خوف ہی خوف چھایا ہوا نظر آتا تھا۔ گاہک دکانوں کا کنکھیوں سے جائزہ لیتے تھے کہ کہیں بوریوں، ڈبوں اور کنستروں کے آس پاس چوہے تو نہیں گھوم رہے۔ دکاندار گاہکوں کو شک و شبہ سے گھورتے تھے کہ ان کے ہاں پلیگ کا کیس تو نہیں ہوا۔ لوگوں نے ایک دوسرے کے گھر آنا جانا اور ملنا جلنا ترک کر دیا تھا۔ سڑک پر راہگیر ایک دوسرے سے دامن بچا کر چلتے تھے۔ شہر کا ہر مکان دوسرے سے کٹ کٹا کر الگ تھلگ ایک قلعہ سا بنا ہوا تھا، جس میں پھٹی پھٹی سہمی سہمی آنکھوں والے محصور لوگ چپ چاپ اپنی اپنی گلٹی کا انتظار کر رہے تھے۔ میونسپل کمیٹی والے دور و دیوار سونگ سونگ کر پلیگ کے مریضوں کا سراغ لگاتے تھے۔ جہاں ان کا چھاپا کامیاب رہتا تھا وہاں وہ علی بابا 40 چور کی مرجینا کی طرح سفید دروازے پر سفید چونے کا نشان بنا دیتے تھے۔ تھوڑی بہت رشوت دے کر یہ نشان اپنے مکان سے مٹوایا اور اغیار کے دروازے پر لگوایا بھی جا سکتا تھا۔ پلیگ کے عذاب میں مبتلا ہو کر مریض تو اکثر موت کی سزا پاتا تھا، باقی گھر والے مجرموں مفرور مجرموں کی طرح منہ چھپائے پھرتے تھے۔ ایک دوسرے کے سیاست میں لانے کا رواج بہت ہی کم تھا۔ لوگ دور ہی دور سے سلام دعا کر کے رسم مروت پوری کر لیتے تھے۔ یک بعد دیگر دو تعاون زدہ چوہوں کو ہاتھ لگانے کے باوجود میرے تن بدن میں کوئی گلٹی نمودار نہ ہوئی۔ میرا دل شیر ہو گیا۔ اپنے ارد گرد سہمے ہوئے ہراساں چہرے دیکھ کر ہنسی آنے لگی اور ان کی بے بسی سے شہ پا کر رفتہ رفتہ میرے دل میں خوف کی جگہ نئے نئے منصوبے سر اٹھانے لگے۔ رگھوناتھ بازار میں حکیم گورا نتھا मिल की दुकान थी। एक रोज़ हकीम साहब अपनी कुर्सी पर अकेले बैठे अपनी नाक पर बार बार बैठने वाली मक्खियाँ उड़ा रहे थे। मैं उनके साथ लग कर खड़ा हो गया और घबराहट के लहजे में बोला, हकीम साहब प्लीग की दवा चाहिए बहुत जल्द। प्लीग का नाम सुनकर हकीम साहब चौंके और डांट कर कहने लगे, छाती पर क्यों चढ़े आते हो, दूर खड़े होकर बात करो, किसको प्लीग है। मैंने रोई का गोला टेंचर आयोडीन में तर करके एक मैली सी फटी के साथ अपनी बगल में दबाए बांधा हुआ था। मैं खिसक कर हकीम साहब के और भी करीब हो गया और आस्तीन में से बाजू निकाल अपनी बगल मुआयना के लिए उनके मुंह के करीब लाने लगा तो उनकी आंखें खौफ से उबल कर बाहर की तरफ लड़क आईं। हकीम साहब बुखरा कर इतने ज़ोर से उठे कि कुर्सी खटाक से उलट कर पीछे की तरफ गिर गई। दुकान के अंदर दूर खड़े होकर वो चीखने लगे, ये दुकान है दुकान, छूत की बीमारियों का अस्पताल नहीं, फौरन बाहर निकलो और अस्पताल जाकर हाजिर हो जाओ वरना बुलाता हूँ अभी पुलिस वालों को। हकीम साहब की मेज़ पर गुलकंद का मर्तबान पड़ा था। मैंने जल्दी जल्दी ढक्कन उठाया और शीरे में लथपथ गुलकंद की एक मुट्ठी भरकर दुकान से बाहर चला गया। हकीम गोरन दत्ता मिल का एक ख़ास वसफ ये था कि वो दुकान की कोई चीज़ ज़ाया नहीं होने देते थे। एक बार रोगन बादाम की खुले मुंह वाली बोतल में मुर्दा छिपकली नज़र आई। हकीम साहब ने चिमटे से पकड़ कर उसे निकाला और कुछ देर तक इसे बोतल के मुंह पर उल्टा लटकाए रखा ताकि छिपकली से टिपके टपते हुए बादाम रोगन के ज़्यादा से ज़्यादा कतरे बोतल में वापस गिर जाएं। हकीम साहब पर इस कामयाब ब्लैक मेल ने मेरी हिम्मत बढ़ाई और हौसला बुलंद कर दिया। लोगों की बातें सुन सुना कर दीवारों पर लगे हुए महकमा हफ्जाने सेहत के हदायत नामे पढ़ पढ़ कर और फिर खुद अपनी रोशनी तबाह को खौफनाक हद तक बुरके ला कर मैंने प्लीग की अलामात ख्वाइफ और नतायज पर खासी तवील और हौलनाक किस्म की तकरीर अजबर कर रखी थी। इसे इक्का दुक्का लोगों पर आजमाया तो नतीजा खातर ख्वा पाया, अच्छे खासे सेहतमंद और वज़ेदार किस्म के बुज़ुर्ग प्लीग के जिक्र अज़कार पर किसी न किसी मंजिल पर फिसल जाते थे और दफ्तर इनके मुतय्यन व फतीन चेहरों पर तोहमात के काले काले कौवे बड़े ज़ोरों शोर से कायं कायं करने लगते थे। इन मौक़ों पर मुझे कामरानी व कामरानी का वो नशा सरशार कर जाता था जो क्वालों की पार्टी उस वक़्त महसूस करती है जब उनके किसी बोल पर कोई बेख्तियार उठ कर हाल खेलने लग पड़े। स्कूल में मौलवी अब्दुल हनान हमारे उर्दू और दीन याद के जवान साल उस्ताद थे, बड़े खुश मिजाज बजला सजन और मेहरबान, गोरा रंग तिखा नाक नक्शा सुनहरी फ्रेंच कट दाढ़ी नरम नरम मुतरनम आवाज़ दीदा जेब खुश कता लिबास। उनकी नई नई शादी हुई थी। सबक पढ़ाते पढ़ाते वो वक्तन फवक्तन अचानक खामोश हो जाते थे और आंखें बंद करके झूम झूम कर फरमाया करते थे, सुभान अल्लाह सुभान अल्लाह, ज़िंदगी भी अजीब नेमत है। एक रोज़ मौलवी अब्दुल हनान क्लास में आए तो बुझे बुझे से थे। वो दोनों टांगे मेज़ पर पसार कर कुर्सी पर नीम दराज हो गया और आंखें मीच कर उदासी से कहा, आज तबीयत बहाल नहीं, सबक ना होगा। बाकी लड़के तो हंसी खुशी खेल में कूद में मसरूफ़ हो गए और मैं अपने चेहरे पर फिक्रमंदी की कुल्ली करके बड़ी संजीदगी से मौलवी साहब के कदमों में आ बैठा। उनके नथने फूले फूले थे, आंखें फटी फटी थीं, कान तम तमाए हुए थे और चेहरे बुशरे पर हरसा वसवास की चमादगड़ें उल्टी लटकी हुई थी। केस अफजा उम्मीद था, इसलिए दो तीन बार मैंने कोशिश की कि इन्हीं शहर में टाउन की कुछ ताज़ा खबरें सुनाऊं, लेकिन हर बार उन्होंने मुझे सख्ती से झिड़क कर खामोश कर दिया। ये हरबा कारगर ना होते देख कर मैंने लाल दीन चपरासी की शिकायत शुरू कर दी कि वह स्कूल की सफाई का खातर ख्वा ध्यान नहीं रखता। खाम ख्वा लाल दीन की चूड़ियाँ क्यों खाते हो, मौलवी साहब ने दुरुस्ती से कहा, क्या किया है उस बेचारे ने। देखिए ना मौलवी साहब, मैंने गिला किया, हमारे इस क्लास रूम में भी प्लीज का चूहा मरा पड़ा था, तीर निशाने पर बैठा और मौलवी साहब जोर का झटका देकर कुर्सी से यूं उठ खड़े हुए जैसे ताउन ज़्यादा चूहा अभी तक वहीं पड़ा हो। उन्होंने कई बार अस्तगफिरुल्लाह पढ़ा और गुस्से में भरे हुए गलबन लाल दीन की तलाश में कमरे से निकल गया। इसके बाद वो दो रोज़ स्कूल में ना आए। तीसरे रोज़ मैं इनकी हालत का सुराग लगाने इनके घर गया। मौलवी साहब चादर लपेटे चारपाई पर अदमुई से पड़े थे और एक पतली सी नई नवेली दुल्हन एक तरफ बैठी इन्हीं पंखा कर रही थी। इनके हाथों में मेहंदी का रंग रचा हुआ था, पंखे की डंडी भी सुरख थी। जब वो हाथ हलाती तो ऐसे लगता था कि मौलवी साहब की सुनहरी दाढ़ी पर खून की फवार पड़ने लगी है। मौलवी साहब मुझे देखकर बड़े खुश हुए। सादका बेगम ने अपने हाथ से देसी शक्कर के शरबत में सत्तू घोलकर मुझे पीने को दिए। फिर उसने एक टोकरी और कुछ पैसे मेरे हवाले किए कि बाज़ार से आलू मटर धनिया और गोश्त खरीद लाऊं। सौदा सलफ खरीदने का मुझे तजर्बा ना था, लेकिन मैंने बड़ी मेहनत से ख़रीदारी की और वापस आकर हर चीज़ का भाव उसकी असल कीमत से काफ़ी कम बताया। पैसों का फ़र्क मैंने अपनी पॉकेट मनी से मिलाकर पूरा कर दिया। सादका बेगम बड़ी खुशी खुशी हुई और मेरे हाथ पर हाथ फेर कर बोली, वाह काका, तुम तो बड़े होशियार निकले, बड़ी अच्छी ख़रीदारी करते हो। मौलवी साहब को देखने आ जाया करो और मुझे सौदा भी ला दिया करो। सादका बेगम के हुक्म की ये शान नज़ूल मुझे बड़ी अच्छी लगी। अब मैं स्कूल जाने के बजाय हर रोज़ सीधा मौलवी साहब के यहाँ पहुँचता, कोई ना कोई बहाना बनाकर पॉकेट मनी के अलावा घर से कुछ फालतू पैसे हासिल करता और बड़ी मेहनत से सादका बेगम के सौदा सलह में से सब सड़ी लगाता। मौलवी साहब से रस्मी मिजाज पुरसी करने के बाद मैं सादका बेगम के पास बोर्ची खाने में जा बैठता, कभी मटर की फलियां छीलता, कभी प्याज काटता, कभी मसाला पीसता और जो काम भी वो शुरू करती मैं भाग भाग कर उसका हाथ बटाने की कोशिश करता। एक रोज़ जब मैं उनके यहाँ पहुंचा तो सादका बेगम नहा धोकर नए कपड़े पहने बैठी थी, काले रेशम का बुरका पास रखा था। मौलवी साहब मुँह सर लपेटे खामोश पड़े थे। मैंने हाल पूछा तो उन्होंने चादर के अंदर ही सिकरहा कर कहा, अल्लाह अल्लाह, हाल अच्छा नहीं, गिल्टी निकल आई। मैं पूरी उम्मीद शौक से पूछा, तेरे मुंह में खाक। सादका बेगम गुस्से से फुनकारी, गिल्टी की बीमारी थोड़ा है, ऐसे ज़रा सा बुखार है। इसकी आंखों में जो नीली नीली मखमल सी बिछी थी उस पर आंसू फैल गए, जिस तरह शबनम के कतरे चोट खाकर टूट जाते हैं। इसने दुपट्टे के पल्लू से आंसू पूंजे और अपने मेहंदी रंगे हाथ उठाकर दुआ मांगने लगी। उसने हरोट की छाल से दांत साफ किए हुए थे, उसके पतले पतले होंठ सुर्खी से गुलनार हो रहे थे, उसके चेहरे पर सोने और चांदी के वर्क ही वर्क बिखरे हुए थे, जैसे वो अभी बेसन और दही से और दूध से नहाकर बैठी हो। दुआ के बाद उसने मौलवी साहब पर दम किया, काले रेशम का बुरका यूं उड़ा जैसे गुड़िया को फ्राक पहनाया जाता है और मेरी देख कर बोली, काका मेरे साथ चलोगे? मैं खुशी से उछल कर खड़ा हो गया, जैसे मुझे कोह काव पर चलने की दावत मिल रही हो। रोशन शाह वली के मज़ार पर न्याज चढ़ाने जाना है, सादका बेगम ने कहा, तुम भी मेरे साथ चलो। रोशन शाह वली का नाम मैंने सुन रखा था, दूर ही दूर से उनके मज़ार की ज्यारत भी कर चुका था। संगे मरमर के ब्रांड चबूतरे पर एक बड़ी सी कब्र थी जिस पर सब्ज गुलाफ चढ़ा रहता था। रात को सरहाने कई चिराग जलते थे, मुसलमान अंदर जाकर फातिहा दुरूद पढ़ते थे या नजर न्याज चढ़ाते थे, लेकिन कई हिंदू डोगरे भी शीशे की तरह चमकती हुई चार दीवारी पर हाथ फेर कर सलाम अकीदत मंदी से मज़ार को सलाम किया करते थे। मैंने बड़ी फुर्ती से सादका बेगम को यकीन दिलाया कि मैं रोशन शाह वली के मज़ार का रास्ता बखूबी जानता हूं और इसे बड़ी आसानी से वहां ले जाऊंगा। चीनी की एक तश्तरी में न्याज का जरदा तैयार था। सादका बेगम ने इसे जाली के रुमाल से ढाँप कर मेरे हवाले किया। मैंने इजहार अकीदत के तौर पर अपने मुंह को ज़्यादा से ज़्यादा सुगेड़ कर गोल किया और ज़ोर से बिस्मिल्लाह रहमान रहीम कहकर तिश्तरी को एहतरामन दोनों हाथों से थाम लिया। मज़ार पर चढ़ाने के लिए कोरे लट्ठे की एक चादर तय करके सादका बेगम ने अपने पास रख ली। मौलवी साहब के मोहल्ले से निकलकर हम मज़ार के लिए सालम तांगा कराया लीक किया। मेरी कोशिश तो यही थी कि मैं पिछली सीट पर ऐन सादका बेगम के साथ बैठूं, लेकिन बैलेंस रखने के लिए तांगे वाले ने मुझे आगे बैठने का हुक्म दिया। पहले तो मैं बड़ा आजूदा हुआ, लेकिन जब पक्की सड़क आई तो मज़ा आने लगा। धूप की तमाजत से सड़क पर बिछी हुई कोल तार पिघल पिघल कर रज़ाई की तरह नरम हो गई थी। इस पर सरपट भागते हुए घोड़े की थप थप थपाहट, रबड़ टायर पहियों की लर्जां लर्जां थरथराहट और पिछली सीट पर हवा में उड़ते हुए काले रेशमी बुरके की सरखराहट मेरे कानों में हारमोनियम और तबला और सितार बजाने लगी। मेरा दिल अंदर ही अंदर गीत गाने लगा और देखते ही देखते मैं तांगे से छलांग लगाकर तख्त सुलमान पर जा बैठा, जैसे जिन और परियां हर वक्त अपने कंधे पर उठाए उड़ते ही रहते हैं। बाहर सड़क पर चलती फिरती सारी मखलूक मुझे बड़ी उदास, बेहकीर, बड़ी मुफलस और लाश इंतहा मजबूरियों महरूमियों की मारी हुई नज़र आने लगी। अपनी खुशबख्ती और खुशवक्ती की तरंग में शरचार होकर मैंने बेख्तियार जाली का रुमाल एक तरफ सरकाया और जोर देकर बड़े बड़े नवाले मज़े से लेकर खाने लगा। ये देखकर तांगे वाला ज़ोर से घुराया और चला चलाकर सादका बेगम से कहने लगे, बीबी जी, ये देखो तुम्हारा लौंडा نیاز جھوٹی کر رہا ہے، اب تمہاری منت خاک پوری ہوگی۔ صادقہ بیگم نے برقع اٹھا کر بڑی بے بسی سے میری طرف دیکھا، اس کی آنکھیں میں پھر شبنم کے موتی بن کر ٹوٹنے لگے۔ میں گم کردہ راہ کتے کی طرح گردن ڈال کر چپ چاپ بیٹھ گیا۔ جب ہم روشن شبری پہنچے تو صادقہ بیگم میوسی سے مزار کے باہر سیڑھیوں پر بیٹھ گئی۔ کاکا یہ تو نے کیا کیا؟ وہ بولی نیاز جھوٹی کر دی، اب ہم مزار شریف پر کیا چڑھائیں گے؟ اس کی آنکھوں سے موٹے موٹے آنسو گرنے لگے، جیسے شمع سے موم کے گرم گرم قطرے تیز تیز قطار در قطار ٹپتے ہیں۔ میں نے بھی اپنا سر اس کے گھٹنوں پر رکھ دیا اور زور زور راز و راز رونے لگا۔ ہمیں روکتا دیکھ کر مزار کا ایک مرنگ اٹھ کر آیا اور گرج دار آواز میں بولا، بالکوں کی خیر، پیر دستگیر سب مرادیں پوری کرے گا، پی بی لاؤ تمہارا نذرانہ حضور میں پیش کر دوں۔ موقع غریبت جان کر میں نے فوراً زردے کی پلیٹ اس کے حوالے کر دی۔ صادقہ بیگم نے لٹھے کی چادر پیش کی، ملنگ نے چادر کھول کر اسے اپنے بازوؤں سے ناپا اور مایوسانہ انداز میں سر ہلا کر بولا، بہت چھوٹی چادر ہے بی بی، دیکھتی نہیں ہو بڑی سرکار کا مزار بھی کتنا بڑا ہے؟ صادقہ بے بسی سے سسکیاں بھر بھر کر رونے لگی۔ ملنگ کو شاید ترس آ گیا، اس نے کہا، اچھا بی بی، سوا روپیہ ساتھ چڑھا دو، اللہ بادشاہ قبول کرے گا۔ صادقہ بیگم نے اپنی ریزگاری گنی، دو ڈھائی آنے میں میں نے ڈالے اور بڑی مشکل سے سوا روپیہ پورا کر کے ملنگ کے حوالے کیا۔ واپسی میں ہمارے پاس تانگے کا کرایہ نہ تھا، میری جیب میں فقط ڈیڑھ آنا باقی تھا۔ رگھوناتھ بازار کی نکڑ پر پان والے کی دکان آئی تو میں بھاگ کر دو پیسے کے دو میٹھے پان پڑیا میں بندھوا لایا۔ سبزی منڈی میں بیروں کے ٹوکرے ہی ٹوکرے پڑے تھے، میں نے دو پیسے کے ڈھیر سارے بیر تلوا کر اپنی ٹوپی میں ڈلوا لیے۔ اب ہم بیر بھی کھاتے جاتے اور مزے مزے کی باتیں بھی کرتے جاتے تھے۔ میں جان بوجھ کر لمبے لمبے رستے اختیار کرتا تھا تاکہ ہمارا سفر طویل سے طویل تر ہوتا جائے۔ ایک کوچے میں ملائی کی برف والی لکڑی کی صندوق کی بغل میں دبائے ہانگ کر لگاتا پھرتا تھا۔ میں نے لپک کر دو پیسے کی برف پیپل کے پتے پر رکھوائی اور بھاگ کر صادقہ بیگم کو دے دی۔ اس نے برقعے کے اندر ہی جلدی جلدی برف کھا لی، پتہ میں نے چاٹ لیا۔ جب ہم منڈی میں مہاراجہ کے پرانے محلات کے نزدیک آئے تو میری جیب خالی تھی، ورنہ صادقہ بیگم کے لیے ایک آدھ راج محل خریدنے کا خیال بھی ضرور آتا۔ مولوی صاحب کا محلہ سامنے تھا تو دل سے بے اختیار دعا نکلی کہ اللہ کرے ہمارے پہنچنے تک مولوی صاحب پلیگ سے مر گئے ہوں اور میں صادقہ بیگم کے ساتھ اسی طرح گلی گلی کوچا کوچا پان چباتا، بیر کھاتا، برف اڑاتا، گھومتا پھرتا رہوں۔ لیکن افسوس کہ مولوی صاحب زندہ سلامت تھے اور بدستور چارپائی پر سر منہ لپٹائے اپنی گلٹی کا انتظار کر رہے تھے۔ اس رات مجھے پوری طرح نیند نہ آئی، ذرا سی آنکھ لگتی تو رنگ برنگ خوابوں کے اڑان کھٹولے مجھے ایک جگہ سے اٹھا کر دوسری جگہ پٹک دیتے۔ خدا خدا کر کے صبح ہوئی تو میں نے جلدی سے اپنا بستر سنبھالا اور بھاگتا دوڑتا سیدھا مولوی صاحب کے ہاں پہنچا۔ وہ خود تو موجود نہ تھے لیکن ان کی چارپائی پر صادقہ بیگم مل مل کا دوپٹہ اوڑھے گہری نیند سو رہی تھی۔ میں بورچی خانے میں گیا تو مولوی صاحب وہاں بھی نہ تھے، دوسرا کمرہ دیکھا وہ بھی خالی تھا۔ میرے دل میں ایک امید کا چھوٹا سا سانس خوشی سے لگایا کہ شاید مولوی صاحب مر گئے ہیں اور راتوں رات انہیں دفن بھی کر دیا گیا ہو۔ لیکن پھر اچانک پچھلی کوٹری سے ان کی آواز آئی، جیسے کوئی قبر کے اندر سے بول رہا ہو، بیٹا بات سنونا۔ میں نے بے صبری سے کوٹری کی طرف لپکا اور بڑے اشتیاق کے ساتھ پوچھا، مولوی صاحب گلٹی نکل آئی؟ بک بک نہ کرو، مولوی صاحب نے مجھے جھڑکا۔ وہ اس تنگ و طریق کوٹری میں سب سے لگ تھلگ زمین پر اپنا بستر بچھائے بیٹھے تھے اور چائے میں باکر خانی بھگو بھگو کر ناشتہ کر رہے تھے۔ انہوں نے مجھے کوٹری سے باہر ہی رہنے کی تلقین کی اور بھرائی ہوئی آواز میں بتایا کہ صادقہ بیگم کو تیز بخار ہے، رات سے دائیں بغل میں تعاون کی گلٹی بھی نمودار ہو گئی ہے، اس کے ماں باپ کو خبر پہنچا دی ہے، وہ بھی آتے ہی ہوں گے۔ بیٹا اس وقت تک تم بی بی کے پاس بیٹھو اور اس کی خبر گیری کرو۔ مولوی صاحب نے میری طرف کچھ پیسے پھینک کر کہا، بازار سے برف لے آؤ، بی بی کے سر پر رکھو اور شربت بنا کر پلاؤ، گلاس باہر گلی کے نلکے پر دھونا اور اس پلنگ کے پاس الگ رکھ دینا، بورشٹی خانے میں دوسرے برتنوں کے ساتھ نہ ملا دینا۔ برف لا کر میں نے ایک ڈلی توڑی اور صابن کی طرح اسے صادقہ بیگم کے ماتھے پر ملنے لگا۔ برف کا ٹکڑا گرم گرم توے پر رکھی ہوئی مکھن کی ٹکی کے دم پگھل گیا، اس کا پانی چھوٹے چھوٹے پرنالوں کی طرح اس کی آنکھوں اور کانوں اور گالوں پر بہنے لگا۔ چند لمحوں کے بعد صادقہ بیگم نے آنکھیں کھول کر مجھے حیرت سے گورا اور پھر ہاتھ سے دھکیل کر
मुझे अपने चारपाई से उठा दिया। हाय हाय काका, मेरे पास ना बैठो, मेरे तो प्लीग निकल आई है, अल्लाह तुम्हें हफाजत में रखे। मैंने जल्दी जल्दी उठकर शरबत बनाया, बहुत सी बर्फ फूट कर उसमें डाली। सादका बेगम गट गट सारा ग्लास एक ही सांस में पी गई। मैं दूसरा ग्लास बनाने लगा तो उसने रोक दिया, बस बस काका अभी नहीं, अल्लाह तुम्हें खुश रखे। वो बड़ी देर तक बिस्तर पर लेटी रही, छत की तरफ टिक टिकी बांधे देखती रही, फिर बोली, मेरा मुंह बहुत कड़वा हो रहा है, काका मुझे एक मीठा पान ला दोगे? वो मुझे देने के लिए जेब से कुछ पैसे निकालने लगे, लेकर मैं सर पर पांव रखकर भाग खड़ा हुआ। रघुनाथ बाजार वहाँ से 2-2.5 मील दूर था। मैं भागम भाग इस दुकान पर पहुँचा जहाँ से हमने कल भी मीठे पान खाए थे। 4 पान खरीदे और इसी तरह हाफ्ता वापस पहुँचा तो सादका बेगम के मेके वालों ने घर पर चढ़ाई कर रखी थी। 3-4 लोग उसकी चारपाई के गिर्द हसार बांधे बैठे थे। 2 औरतें बोर्ची खाने पर काबिल थीं। मैं पानों की पुड़ियाँ सादका बेगम को देने लगा तो उसके वालद ने मुझे डांट दिया और पुड़िया मेरे हाथ से छीन ली। मैं कुछ देर अजुए मुअत्तल की तरह बेकार इधर उधर घूमता रहा, फिर मौलवी साहब से बात करने पिछली कोठरी की तरफ गया। वो सर से पांव तक चादर लपेटे बेहिस्सो हरकत लेटे हुए थे। मेरी आवाज़ सुनकर उन्होंने एक हाथ चादर से निकाल कर सुरख झंडी की तरह हिलाया और मुझे बाहर से दूर दफा हो जाने को कहा। काफ़ी देर जब किसी ने भी मेरा कोई नोटिस ना लिया तो मैं मजबूर होकर घर आ गया। रात को मैंने माँ जी को बताया कि हमारे दीन याद के मास्टर साहब की बीवी को प्लीग हो गई है, मौलवी साहब को भी गिल्टी निकलने ही वाली है, मैंने उनके लिए मन्नत माननी है, इसलिए मुझे वो रोशन शाह वली की नियाज पुकार दें। या अल्लाह सब की खैर, माँ जी ने कहा मैं सुबह सवेरे नियाज पुकार दूँगी, स्कूल जाते हुए मज़ार शरीफ पर चढ़ाते जाना, दुआ भी मांगना, लेकिन बेटा खबरदार उनके घर बिल्कुल न जाना, ये छूत छात की बीमारी है, अल्लाह सब पर अपना रहम करें। सुबह सुबह माँ जी ने किशमिश खुबानी की गरियाँ और नारियल डालकर गुड़ के चावल पकाए और नियाज के लिए मिट्टी के एक बड़े से प्याले में डाल दिए। फिर उन्होंने सफ़ेद 26 की मलमल का एक नया दुपट्टा निकाला और मज़ार पर चढ़ाने के लिए उसे तह करके प्याले पर डाल दिया। मैं एक हाथ से स्कूल का बस्ता और दूसरे हाथ में नियाज का प्याला लेकर खुशी खुशी घर से निकला, लेकिन रोशन शाह वली तक पहुँचते पहुँचते मेरी सारी खुशी कफूर हो गई। मुझे रह रहकर मज़ार के मलंग का ख्याल आने लगा, जिसने लट्ठे की छोटी चादर को बड़े मज़ार पर चढ़ाने के लिए सादका बेगम से 1,000 रुपया जुर्माना भी वसूल किया था। मलमल का कपड़ा तो चादर से भी छोटा था। अव्वल तो मेरे पास पैसे ही ना थे, लेकिन अगर होते भी तो इन्हीं खाम ख्वाह इस मोटे से मलंग पर ज़ाया करना मेरा दिल कबूल ना करता था। जो ही रोशन शाह वली के मज़ार पर मुझे मलंग का ये बदसूरत सा गिद मंडराता नज़र आया, मेरे दिल से आना फाना एक बहुत बड़ा बोझ उतर गया। मैंने मज़ार को दूर से सलाम किया और वहीं सड़क किनारे बैठ कर आधे चावल खुद खा लिए और बाकी एक कबड़ी सिमाई बुढ़िया को दे दिए जो करीब ही बैठी गोबर के ओपले थाप रही थी। 26 की मलमल का सफ़ेद दुपट्टा मैंने तय करके अपने किताबों के दरमियान अपने बस्ते में रख लिया। चलते चलते मैंने दिल ही दिल में कई ख्याली पुलाव पकाए। एक इरादा तो ये हुआ कि मैं सीधा अताउल्ला रंगरेज की दुकान पर चला जाऊं और ये दुपट्टा उसे रंगने के लिए दे दूं। अनाबी, गुलाबी, फिरोजी, कासनी, अंगूरी, बसंती, एक एक करके बहुत से रंग मेरे पर्दा ख्याल पर लहराए। कोई रंग ऐसा ना था जो सादका बेगम पर फूल की तरह खिलता ना हो। मैंने बार बार अपने जहन में बड़ा जोर देकर सोचा कि इसे खुद कौन सा रंग पसंद है, लेकिन कुछ समझ में ना आया। उसने अपनी पसंद नापसंद का कभी जिक्र अजगार ही ना किया था, लेकिन जिस तरह भी हो आज मैं उससे ज़रूर पूछ के रहूँगा कि इसका सबसे ज़्यादा पसंदीदा रंग कौन सा है। अगर उसने साफ साफ बता दिया तो खैर, वरना दूसरा मंसूबा मैंने बनाया कि मैं ये दुपट्टा दीन मोहम्मद भट्ट से रंगवा लूँगा, जो चुनरियों और साफ़ों पर रंग बिरंगे लहरिए डालने में सारे शहर में बड़ा मशहूर था। स्कूल की उस्तानियाँ और कॉलेज के लड़के जब उसकी कारागरी सरों पर सजा कर बाहर निकलते थे तो सड़कों पर हर तरफ बाहर ही बाहर आ जाती थी। दिल ही दिल में मैं गोना गो रंगों, खुशबुओं और ख्यालों के ताने बाने बुनता। जब मैं मौलवी साहब के घर पहुंचा तो शेख चिल्ली के अंडों की टोकरी फटाक से ज़मीन पर गिर गई। उसका बनाया बनाया कुंबा बर्बाद हो गया, उसके सजाए घर ग्रौंदे मसमार हो गए, क्योंकि ड्योरी में सादका बेगम का जनाजा तैयार रखा था और 8-10 गिदनुमा आदमी कब्रिस्तान चलने के लिए गली में मंडला रहे थे।
मैं घबरा कर मौलवी साहब की तरफ भागा। वो अपनी कोठरी में चादर ओढ़े बैठे थे और रो रो कर कुरान शरीफ पर पढ़ रहे थे। मुझे अपनी तरफ आता देख कर उन्होंने बाएँ हाथ से मुझे धुतकारा और गुस्से से चलाए मेरी तरफ मुँह उठाए, क्यों चले आ रहे हो, जाओ बीबी के जनाजे में शिरकत करो। उन्होंने कमीज़ के दामन से आंसू पूंजे और कड़क कर कहा, नमाज जनाजा की नियत और अरकान याद है ना या भूल गए, कई बार पढ़ा चुका हूँ। हाँ हाँ याद है, मैंने भी बुलंद आवाज़ से कड़क कर जवाब दिया और दबे लफ्ज़ों में नमाज जनाजा की नियत, नमाज जनाजे के अरकान और मौलवी साहब की माँ बहन को बड़ी फश गालियाँ दी। ये हाँ हाँ क्या होता है, मौलवी साहब सांप की तरह फुनकारे, जी नहीं कहा जाता सूर कहीं के। मैंने दिल ही दिल में इन्हीं चंद और गालियाँ दी और फिर जबान बाहर निकाल कर इनका मुँह चढ़ा दिया। मौलवी साहब ने झपट कर अपना जूता उठाया और ज़ोर से मेरी तरफ फेंका, लेकिन निशाना खता गया। घर से तो जनाजे के साथ 10-12 आदमी चले थे, लेकिन कब्रिस्तान तक पहुँचते पहुँचते सिर्फ 5-6 ही बाकी रह गए थे। कब्रिस्तान में खूब चहल पहल थी, गोरगन भी खूब मसरूफ़ थे, 3-4 कब्रें पास पास खुद रही थीं। उन्होंने बड़ी फुर्ती से सादका बेगम को लहद में उतारा और जल्दी जल्दी बेलचों पर बेलचे चलाकर उसके तन बदन पर भूरी भूरी मिट्टी का ऊंचा सा अंबार लगा दिया। एक शख्स ने पानी का आधा पीपा अंडेल कर कब्र पर छिड़काव की और फातिहा पढ़कर सब लोग लौट गए। मैंने सोचा कि और कुछ नहीं तो 26 की मलमल का कपड़ा दुपट्टा कम अज़ कम सादका बेगम के मज़ार पर चढ़ा दूँ, लेकिन दूसरे जनाजे के कुछ लोग आस पास खड़े थे, इसलिए मैं झंप गया और अपना बस्ता बगल में दुबा कर चुप छाप वापस चला आया।